يومنا هذا إلى لقاء الله. أما بعد فقد قال الله: لقد كرمنا بني آدم وحملناهم في البر والبحر ورزقناهم من الطيبات وفضلناهم على كثير ممن خلقنا تفضيلا. عالم نے ہم انسانوں کو بہت سی نعمتیں عطا کی ہیں. اس نعمت کا جتنا شکر ادا کیا جائے کم ہے. کچھ نعمتیں وہ ہیں جو اللہ نے ہمیں بھی دی ہیں اور جانوروں کو بھی دی ہیں, اور کچھ نعمت وہ ہے جو مخصوص ہے ہم انسانوں سے. اللہ نے دیکھنے کی طاقت انسان کو بھی دی ہے, حیوان کو بھی دی ہے, سننے کی صلاحیت حیوان کے پاس بھی ہے, انسان کے پاس بھی ہے, چلنے پھرنے کھانے پینے کی صلاحیت جانور کے پاس بھی ہے اور انسان کے پاس بھی ہے. لیکن اللہ نے انسان کو بعض لحاظ سے ممتاز بنایا. چنانچہ ارشاد ہوتا ہے: لقد کرمنا بنی آدم, ہم نے بنی آدم کو مکرم بنایا ہے, اسے کرامت سے نوازا ہے. وحملناہم فی البر والبحر, اسے خشکی اور تری کی ہم نے سیر کرائی. ورزقناہم من الطیبات, کھاتے تو سب ہیں لیکن انسان کو جو ہم نے رزق عطا کیا ہے وہ پاک و پاکیزہ رزق عطا کیا ہے, خبائث سے انسان کو ہم نے دور رکھا ہے. وفضلناہم علی کثیر ممن خلقنا تفضیلا, اور ہم نے انسان کو تمام مخلوقات پر برتری عطا کی. لفظ قرآنی اگرچہ کثیر ہے لیکن مفسرین نے کثیر کو جمیع کے معنی میں لیا ہے. تمام مخلوقات, جتنی بھی مخلوقات ہیں, وہ چاہے فرشتے ہی کیوں نہ ہوں, ہم نے انسان کو ان سے اشرف بنایا ہے, اسے برتری عطا کی. جو نعمتیں ہیں ہمارے پاس ان میں, اور اس نعمت کے فضیلت میں فرق یہ ہے کہ بہت ساری نعمتیں وہ ہیں جو اجباری ہیں, دے دیا اللہ نے, مل گئی ہمیں, ہمارا اس میں کوئی دخل نہیں ہے اس کے حاصل کرنے میں. یہ دیکھنے کی طاقت جو ہمیں ملی یہ اجباری ہے, ہمارا اس میں کوئی کردار نہیں ہے کہ ہم نے اپنے سے کوشش کی. سننے کی طاقت اجباری ہے, دل دھڑک رہا ہے اجباری ہے, یہ ہاتھ یہ پیر ساری نعمتیں جو ہیں اس میں ہمارا کوئی دخل نہیں ہے. کچھ صلاحیتیں خصوصاً یہ فضیلت اور برتری کی نعمت جو ہے یہ اجباری نہیں ہے, یہ اختیاری ہے. یعنی ہم چاہیں تو سب سے برتر بن سکتے ہیں, نہ چاہیں. ایسا نہیں کہ ہر انسان فرشتوں سے بہتر ہے, نہیں. خدا نے اس کو واضح کر دیا جہاں قرآن نے یہ کہا کہ وہ وَفَضَّلْنَاهُمْ عَلَىٰ كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا, انسان کے بارے میں, بنی آدم کے بارے میں, وہی اسی انسان کے بارے میں ہے. اولئک, انسان ہی کے بارے میں تو ہے نا, اولئک کالانعام بل ہم اضل, یہ جانور جیسے ہیں بلکہ جانور سے بھی بدتر ہیں. وہی انسان جو سب سے افضل ہے, سب سے بہتر ہے, اسی انسان کے بارے میں بھی تو الایہ عبداللہ کا قرآن میں کوئی تناقض تو نہیں نا ہے, تضاد تو نہیں ہے. یہ جگہ میں کہہ دیا کہ انسان سب سے بہتر, اس کے بعد کہہ دیا انسان سب سے بہتر. الایہ کا نام بھل ہوا, اسی جگہ پر ہے کہ ان الشر الدواب عند الله اصم البكم الذين لا يعقلون, یہی انسان جو ہے وہ بدترین مخلوق ہی ہے. تو ایسا نہیں ہے کہ ہر انسان اشرف المخلوقات ہے, ہر انسان سینہ تان کے کہہ دیے ہم تو فرشتوں سے بہتر ہیں, ہمارا کیا کہنا, ہمارا کیا مقام نہیں. قرآن کی زبان پہ دیکھیں گے, قرآن کو اگر دیکھیں گے تو قرآن میں انسان تین طرح سے نظر آتے ہیں. ایک وہ انسان ہے جو سب سے بہتر ہے, اشرف المخلوقات ہے. ایک وہ انسان ہے جو جانور جیسا ہے. ایک انسان وہ ہے جو جانور سے بھی بدتر ہے. اس کا مطلب ہے کہ یہ اختیاری ہے, جو چاہے اپنے کو فرشتوں سے بدتر بنا لے, جو چاہے اپنے کو جانور جیسا بنا لے, جو چاہے اپنے کو جانور سے بدتر بھی بنا لے. یعنی یہ اشرف المخلوقات ہونا صلاحیتوں کی شکل میں, ایک صلاحیت ہے جو اللہ نے ہمیں دی ہے. جیسے بولنا قوت گویائی, ایک صلاحیت ہے بولنے کی. اگر اس صلاحیت کو پروان نہ چڑھایا جائے انسان گونگا ہو جائے گا. پہ تجربہ کیا گیا نا, انسان کا ایک بچہ پیدا ہوتے ہی اس کو جنگل میں چھوڑ دیا گیا, کوئی انسان اس کے پاس نہیں تھا. 10 سال کے بعد, 20 سال کے بعد اس کے پاس گئے, وہ گونگا ہے, وہ نہیں بول سکتا. ایک آدمی اردو بولتا ہے, ایک انگریزی بولتا ہے, عربی بولتا ہے, فارسی بولتا ہے, جاپانی بولتا ہے. جاپانی کو اردو نہیں آتی, اردو والے کو جاپانی نہیں آتی ہے, اور پھر بعد میں سیکھ بھی لیتا ہے. اس کا مطلب کیا ہے؟ یہ سب صلاحیتوں کی شکل میں ہے نا. صلاحیتوں کا معنی یہی ہوتا ہے کہ جب تک ان کو پروان نہ چڑھایا جائے وہ مرحلے فیلیت میں نہیں آتی ہے. ان کو پروان چڑھانا ضروری ہے ان صلاحیتوں کو. اگر صلاحیتوں کو پروان چڑھا لیا تو فرشتے سے بہتر بن گئے, اگر پروان نہ چڑھایا تو جانور جیسے, اور اگر اپنا کیا تو جانور تو نہیں بدتر ہو گئے. اس طرح سے جسمانی صلاحیتیں بھی ہیں, جسمانی صلاحیتیں بھی وہ ہوتی ہیں جنہیں ان کی پرورش کی ضرورت ہے, ان کو پروان چڑھانے کی ضرورت ہے. جس نے پروان چڑھا لیا وہ جگہ پہ پہنچ جاتا ہے, ہم سے کہا جائے وہ اٹھانے کے لیے وزن, ہم 20-30 کلو کے آگے بھول جائیں گے. لیکن جنہوں نے اپنی صلاحیتوں کو پروان چڑھا لیا وہ 200 کلو بھی اٹھا لیتے ہیں. تو چاہے وہ جسمانی صلاحیتیں ہوں, چاہے روحانی صلاحیتیں ہوں, البتہ یہ انسان کا اشرف المخلوقات ہونا جسمانی صلاحیتوں کی بنا پر نہیں ہے. کیونکہ جسمانی طاقت کتنی بھی آپ بڑھا دیں کہ ہاتھی سے زیادہ تھوڑی آپ کے پاس طاقت ہے. تو جسمانی طور پہ نہیں ہے, اگر آپ نے جسم کو پرواز چڑھا لیا, جسم کی اگر پرورش ہو گئی تو آپ بن گئے اشرف المخلوقات. لیکن بہرحال جسمانی صلاحیتیں بھی پرورش کی محتاج ہیں, اور اسی طرح سے روحانی صلاحیتیں بھی محتاج پرورش ہیں. اگر پرورش نہ ہوئی ان کی طرف اگر دھیان نہ دیا گیا, نظر انداز کر دیا, صرف جسمانی ہی صلاحیتوں کو پرواز چڑھایا اور روحانی صلاحیتوں کی طرف اگر دھیان نہ دیا گیا تو پھر وہی ہے اولائکہ کلنام, وہ جانور جیسے ہیں. اچھا یہ اولائکہ کلنام ہے کون لوگ؟ قرآن مجید نے اس سے پہلے تو کچھ لوگوں کا تذکرہ کیا ہے. تذکرہ کرنے کے بعد قرآن کہتا ہے کہ یہ ہیں جانور جیسے. تو اس کا مطلب ہے کہ اگر ہمیں فرشتوں سے بہتر بننا ہے یا فرشتہ صفت بننا ہے تو ہمیں ان لوگوں سے دور رہنا پڑے گا, ان لوگوں سے دور رہنا پڑا. اس کا تذکرہ قرآن مجید نے کیا؟ قرآن کہتا ہے لَقَدْ ذَرَعْنَا لِجَهَنَّمَا كَثِيرًا مِنَ الْجِنِّ وَالْإِنسِ, ہم نے بہت سارے جناتوں اور انسانوں کو, جناتوں سے ہمیں بحث نہیں ہے, ہمیں تو اپنی ایشو ہے برادری کے بارے میں بات کرنا ہے. بہت سارے انسان کاہے کے لیے پیدا کیے؟ جہنم کے لیے گویا پیدا کیے. پروردگار نے کسی کو جہنم کے لیے نہیں پیدا کیا. پروردگار تو چاہتا ہی نہیں کہ وہ جہنم میں جائے, اس کی تو منشا ہی نہیں ہے. جنت اور جہنم ہم خود بناتے ہیں. کسی وکیل صاحب نے یہی عرض کیا, کہیں عرض کیا ہے کہ جنت اور جہنم ہم خود بناتے ہیں. ایسا نہیں ہے کہ اللہ نے ایک بڑی سی جنت بنا رکھی ہے, ایک بڑا سا جہنم بنا رکھا ہے. اب جنت کو بھرنا ہے. اگر جنت پہلے سے بنی رکھی ہوئی ہے, اگر پہلے اللہ نے کچھ معیار معین کر دیا جنت میں جانے والوں کا, بعد اس معیار کے لوگ نہ ملے, تو جیسے یہاں ہوتا ہے نا, اگر مکان خالی رہ جاتے ہیں تو قیمتیں وہ گرنے لگتی ہیں. ڈیمانڈ اگر زیادہ ہو جاتی ہے اور یہ جو ہے سپلائی کم ہوتی ہے تو قیمتیں بڑھ جاتی ہیں, اور اگر سپلائی کم ہے ڈیمانڈ ज्यादा है तो कीमतें बढ़ी, और अगर सप्लाई ज्यादा डिमांड कम तो कीमतें गिर जाएंगी। अल्लाह ने जन्नत पहले से बना रखा है, अब उस मियार के लोग न मिले जो उसने निगाह में रखा था, तो बाद में मजबूर हो जाएगा मियार को गिराने के लिए। पहले यह था कि जन्नत में वो जाएंगे जो नमाज पढ़ेंगे, रोजा रखेंगे, जुल्म का साथ में देंगे, किसी को जुल्म न करेंगे, जालिमों की चौखट के ऊपर सजदा न करेंगे, जालिमों के साथ बात न करेंगे। बाद में मालूम होगा ऐसे तो बड़े कम लोग थे, जन्नत खाली के खाली, तो अल्लाह ने शराइत घटा दी है। या जहन्नम के लिए, जहन्नम उसने जो है बहुत बड़ी बना ली। पहले शर्त ये थी कि जहन्नम में उनको भेजेंगे जो झूठ बोलेंगे, जो जुल्म करेंगे, जो ज्यादती करेंगे, जो नमाज ना पढ़ेंगे, जो रोजा ना रखेंगे। लेकिन जब जहन्नम में भेजने लगा तो वहां देखा तो इस तरह के लोग बहुत बड़े थे, तबली लगती हो गई, सबके सब नमाजी हो गए, सबके सब रोजेदार हो गए, सबके सब जो है अदल के हामी हो गए, जुल्म से बेजार हो गए। अब वहां के ऊपर जहन्नम खाली तो क्या करेगा? तो अच्छा ठीक है, हम शर्तें और कर देते हैं, अब तुम नमाज पढ़ते हैं उनको भी जहन्नम में भेजो, जो रोजा रखते हैं उन्हें भी जहन्नम में भेजो, ताकि जहन्नम खाली न रह जाए। बातों का तसव्वुर यह है कि अल्लाह ने जहन्नम पहले से बना रखी, नतीजा यही हुआ ना कि सबको जहन्नम में भेज दिया, फिर भी जहन्नम में कहा आदमी मजीद, तो उसने अपनी टांग डाल दी। तब उसने कहा बस 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 पेट हमारा भर गया। नहीं, अभी तो जन्नत या जहन्नम बनी हुई चीज नहीं है, हम बनाते हैं जन्नत या जहन्नम को, हमारे अमाल बनाते हैं जन्नत या जहन्नम को। ये न कहें कि वो तो रहमान और रहीम कैसे हमें जहन्नम में भेज देगा, वो रहमान और रहीम जहन्नम में नहीं भेजेगा, हम खुद जहन्नम में कूदेंगे। हर अमल का एक रद्द अमल है, हर अमल का एक नतीजा है। आप अगर शीशे पर पत्थर मारेंगे शीशा टूटेगा, अलबत्ता निजाम अल्लाह ने बनाया है, सिस्टम उसने बनाया है, मगर आपको अकल भी देती है कि शीशे पे पत्थर ना मारे। अब अगर शीशे पे पत्थर मारा और शीशा टूट गया तो मैं कहें कि खुदा ने शीशा तोड़ दिया है, शीशा तोड़ने से पहले आपने अपनी अकल को तोड़ा था, तो आपके अख्तियार की चीज थी, आपने ही अमल अंजाम दिया। इसी तरह से अल्लाह किसी को जहन्नम में नहीं भेजता, हां एक निजाम, एक सिस्टम उसने बना दिया है। इस निजाम के तहत फला फला अमल करोगे नतीजा जहन्नम है, फला अमल करोगे नतीजा बहिष्ट है। जैसे जैसे अमल करते जाते हैं वैसे वैसे जन्नत और जहन्नम बनती जाती है। मेराज की रवायत है कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम मेराज पे तशरीफ ले गए हैं, वहां जाते 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 एक मकान पर पहुंचे, देखा फरिश्ते कुछ काम में मशगूल है, पूछा जिब्रील ये फरिश्ते क्या कर रहे हैं? अलबत्ता पैगंबर सब जानते हैं, ये सारे जो है मुकालमे हम लोगों को आशना करने के लिए है, ये नहीं जिब्रील बताएंगे तो पैगंबर को मालूम होगा। जिब्रील यहां क्या हो रहा है? क्या रसूलुल्लाह फरिश्ता फला मोमिन के लिए महल बना रहा है, फला मोमिन के लिए महल बना रहा है। फिर रसूलुल्लाह ने देखा कि कुछ देर के बाद फरिश्तों ने हाथ रोक लिया, कहा जिब्रील उन्होंने हाथ क्यों रोक लिया? कहा ये रसूलुल्लाह मेटेरियल नहीं आया है, महल के लिए वो मेटेरियल चाहिए ना। क्या रसूलुल्लाह मेटेरियल नहीं आया है? क्या मतलब मेटेरियल नहीं आया है? कहा जब फला बंदे मोमिन कोई नेक काम करता है तो उसका नेक अमल मटेरियल की शक्ल में तब्दील हो जाता है, और फरिश्ते उसे उसका महल तामीर करते हैं। जब हाथ रोक लेता है तो फरिश्ते भी हाथ रोक लेते हैं, सलावत पढ़ेंगे मोहम्मद वाले। हमारी जिंदगी का हर अमल, हर लम्हा, हम ये ना समझे कि ये लम्हा भी यूं ही था, ये जुमला अपने दबाव से निकाल के कोई इसका असर नहीं, वही जुमला जबान से निकला हुआ या हमारे लिए जन्नत बनाता है या जहन्नम। हमारा हर अमल, हमारा हर एक्शन, हमारा हर रिएक्शन या हमारे लिए जन्नत बनाता है या हमारे लिए जहन्नम बनाता है। एक मोमिन को अपने अमाल से गाफिल नहीं होना चाहिए। जबान ने जुमला निकाला है आपने, कुछ ताजा जुमला, यही वह हवा सुभान अल्लाह, जन्नत भी बनाया या जहन्नम भी बनाया, भेजा सुभान अल्लाह कहा है? हम जो बोल रहे हैं इस वक्त किस नियत से यहां बैठे हैं, रिया है? किस नियत से यहां बैठे हैं, किस लिए इस पर हम तकलीफ कर रहे हैं? ये देखने के लिए कि आपको क्या अच्छा लगता है वो सुनाए तो बदला भी आप ही देते हैं या नहीं? मेंबर पे इसलिए आए हैं ताकि वो कहें जिसने परवरदिगार की रजा है। वही जुमला तो है जो इमाम सज्जाद ने कहा था, استأذنني أن أقعد على هذه الأعواد أتكلم بكلمات فيها لهؤلاء جلساء أجر وثواب لله رضا. کیا ہمیں بھی ممبر پہ جانے کی اجازت؟ ممبر تو نہیں کہا کہ جو ہے لکڑیوں پہ ڈھیر کر، کیونکہ یہ جو ہے مسجد عملی میں رہنے والا ممبر نہیں ہے. ممبر تو وہ ہے جہاں پہ حرف حق بیان کیے ہیں. اگر ممبر یہ جو ہے باطل کے لیے استعمال ہو جائے تو یہ جو ہے لکڑیوں کا ڈھیر ہوتا ہے، اور لکڑیوں کا ڈھیر ممبر میں اس وقت تبدیل ہو جاتا ہے جب اس سے حق بیان جب حق بیان ہو تو وہی ہو جاتا ہے ممبر. هل تعلم لي ان اصعد على هذه الاعواد قائل لي اتكلم بكلمات ایسی گفتگو کرو وہ گفتگو کرو کہ فیهن لهؤلاء جلساء اجر و ثواب، سننے والوں کے لیے باعث اجر و ثواب، اور سننے والوں کے لیے بھی جنت بنے اور اللہ اس سے راضی. تو میرا زندگی کا ہر لمحہ، کوئی سیکنڈ کوئی لمحہ ایسا نہیں ہے ہم غافل ہو جاتے ہیں، اور یہی غفلت ہمیں کہیں سے کہیں لے جاتی ہے. بدبختی کا سبب ہماری یہی غفلت بنتی ہے. اور دفعہ پوچھا جاتا ہے کیا وجہ ہے کہ ہم چاہتے ہیں مگر نہیں ہو پاتا ہے، ہم چاہتے ہیں کہ گناہ نہ کریں، ہم چاہتے ہیں کہ اللہ کے اچھے بندے بنے، پھر بھی ہو جاتا ہے، کیا کریں، کیا اس کا حل کیا ہے؟ بھائی حل اس کے علاوہ کچھ نہیں کہ آپ توجہ رکھیں، اور توجہ نہیں دو چار گھنٹے کے بعد ہر لمحہ ہر سیکنڈ زبان سے نکلنے والا ہر لفظ، ہر لفظ کا ہمیں حساب دینا بھی اس پر اثر کروں گا. پہلا لفظ زبان والے جہنما کثیر من الجن والانس، وہ بہت سے جنات اور انسان پیدا ہی ہوئے جہنم کے لیے، یعنی ستا پاؤں کے اعمال ہی ایسے ہیں. یہ ہے کون لوگ کیا کرتے ہیں؟ عجیب جملہ ہے اس کے بعد قرآن کا، لہم قلوب لا یفقہون بها، سوچنے سمجھنے کی صلاحیت ہے مگر سمجھتے نہیں. لہم اعین لا یبصرون بها، لہم آذان لا یسمعون بها، وہ ایسے ہیں کہ آنکھیں ان کے پاس ہیں مگر دیکھتے نہیں، کان ہیں مگر سنتے نہیں، اولئک کا کلام کے جانور جیسے ہیں. میں تو سوال اٹھتا ہے آپ نے کہاں کون سا انسان دیکھا ہے جس کے پاس آنکھ ہو دیکھتا نہ ہو؟ دیکھا ہے کان ہو سنتا نہ ہو، قوت ادراک ہے مگر درد نہیں کرتا، دیکھا ایسا انسان؟ میں نے تو نہیں ملا ایسا انسان کہ آنکھ ہے اور دیکھتا نہیں، کان ہے اور سنتا نہیں. اچھا ادائے کا کرنا بھی جانور جیسے، کیا جانور نہیں دیکھتے؟ جانور نہیں سنتے؟ دیکھتا تو جانور بھی ہے، سنتا تو جانور بھی ہے، سمجھتا تو جانور بھی ہے. آپ جانور کے آگے کھانا لا کے رکھتے، شیر کے آگے آپ گھاس لا کے رکھتے، کھائے گا؟ تشکیل تو ہے نا، یہ گھاس ہے یہ گوشت ہے، گوشت کو کھا لے گا، گھاس کو نہیں کھائے گا. اگر نہ سمجھ ہوتا تو گوشت کے بجائے گھاس کھا لیتا، گھاس کے بجائے گوشت کھا لیتا، ایسا تو نہیں کرتا. دیکھتا بھی ہے، دشمن کو دیکھا آ رہا ہے بھاگنے لگتا ہے، اگر نہیں دیکھ رہا بھاگا کیوں؟ سنتا بھی ہے جانور، بلکہ بعض جانوروں کے سماعت تو ہم سے کہیں زیادہ تیز ہے، ان کی جو ہے دید بصارت ہم سے کہیں زیادہ تیز ہے، جن باتوں کو ہم سن نہیں پاتے ہیں جانور انہیں سن لیتا ہے. تو خدا یہ کہہ کے آ رہا ہے اللہ کا کرنا بھی جانور جیسے ہیں، نہ ہمیں ایسے انسان نظر آئے، نہ ہمیں ایسے انسان نظر آئے جو آنکھیں ہونے کے باوجود دیکھتے نہ ہوں، کان ہونے کے باوجود سنتے نہ ہوں، عقل ہونے کے باوجود درد نہ کرتے ہوں، اور نہ ہمیں ایسا جانور نظر آیا جو قرآن کہہ رہا ہے کا کرانا وہ جانور جیسے. اس کا مطلب ہے کہ دیکھنے اور دیکھنے میں فرق ہے، سننے اور سننے میں فرق ہے، سمجھنے اور سمجھنے میں فرق ہے. سمجھ دو طرح کی ہے، مادی سمجھ اور معنوی سمجھ. دیکھنا دو طرح کا ہے، ایک تو جو سامنے آیا دیکھ لیا، ایک دفعہ تشخیص کر کے دیکھ رہا کہ حلال کیا ہے حرام کیا ہے. سننا ملو ہر آواز کو سن لیتا تو جانور بھی ہے، مگر انسان وہ ہے جو ہم کو باطل میں تمیز کر کے سنتا ہے کہ حق کیا ہے باطل کیا. تمیز دینا कलाना, अगर तुमने हैवान की तरह से सुनना शुरू कर दिया, जो आया सुन लिया, इनकी भी सुन लिया, उनकी भी सुन लिया, झूठ भी सुन लिया, कीमत भी सुन लिया, बना भी सुन लिया, ये भी सही वो भी सही, यही होता है ना, ये भी सही वो भी सही, इनके यहां भी बैठते हैं उनके आगे बैठते, उलाय का कलना तो जानवर है, जानवर है जो तस्वीर नहीं दे पाता हमको बातें के दरमियान, जानवर है जो तस्वीर नहीं दे पाता है हलाल और हराम के दरमियान, अगर कोई इंसान भी ऐसा बन जाए तो उलाय का कलना, ये जानवर कहते हैं बल होम अगल, ये जानवर से बदतर, बदतर क्यों, बदतर इसलिए है जानवर को तो हमने सलाहियत ही न दिया था, जानवर के पास तो हमको वादे की तशरीह की सलाहियत ही नहीं थी, हराम और हलाल में इम्तियाज की सलाहियत ही नहीं थी, इंसान को तो सलाहियत दे करके भेजा था, वो क्यों ऐसा हो गया, अब जो हुआ तो बल होम अगल, तो जानवर से भी बदतर है, तो इंसान को अपनी सलाहियतों को परवान चढ़ाना है, जिस तरह से जिस्मानी सलाहियतों को परवान चढ़ाया जाता है वैसे ही अल्लाह ने जिस्मानी सलाहियतों को परवान चढ़ाने का इंतजाम किया कि नहीं किया, जिस हद तक उसके अख्तियार में नहीं था वहां डायरेक्ट इंतजाम किया, और जहां उसके अख्तियार में हो गया वहां फकत ये जो है वसाइल फराहम कर दिए, इंसान मां के पेट से पैदा हुआ बच्चा है, उसे किसी लायक नहीं है ना कि खुद से जाएगा अपना दूध लाएगा पिएगा, अभी उसके पास ताकत नहीं है, नतीजा क्या हुआ, बच्चे को जिस्म की परवरिश के लिए जरूरत है निजाम की, बच्चा पैदा होते ही एक तरफ से मां के सीने में दूध फराहम किया और दूसरी तरफ से मां के दिल में ममता और मोहब्बत पैदा कर, अगर ये ममता और मोहब्बत ना होती तो कौन सी मां अपने बच्चे को दूध पिलाती, कोई मां अपने बच्चे को दूध ना पिलाती, ये ममता है जो आधी रात को उसे उठा देती है, ये खुदा की इनायत है, ये खुदा का एहसान है कि उसने मां के दिल में मोहब्बत भर दिया है, मोहब्बत से लबरेज मां उठ सकती है, तो अल्लाह ने बच्चे की जिस्मानी जरूरियात को पूरा करने के लिए जब एहतमाम किया है, क्या रूहानी जरूरत के लिए वो एहतमाम न करेगा, और कैसा एहतमाम जिस्मानी जरूरतों को किया, लड़का भी पैदा होता है लड़की भी पैदा होती है, लड़के और लड़की दोनों की जरूरतें अलग अलग हैं, आप लाख की जो है मुसावात का नारा लगाते रहे लेकिन बहरहाल जरूरतें तो अलग हैं, मिजाज अलग है, तबीयत अलग है, एक के मिजाज में जो है खुशूनत है, एक के मिजाज में ये जो है लताफत पाई जाती है, अल्लाह ने जजा कर उसको फैसले की इंतजाम किया, और मौलाना कहना कि जमाने का वाकया दूसरे खलीफा की हुकूमत का दौर है, दो औरतें आती हैं, दो जो है बच्चे अपने हमरा लेके, एक लड़का एक लड़की, दोनों ही औरतों का दावा है कि लड़का मेरा, ये कहती लड़का मेरा है लड़की इसकी, ये कहती कि लड़का मेरा है लड़की इसकी, और जमाने के लोगों को लड़के ही लड़का मेरा लड़की को बोलता नहीं कोई नहीं आती, खलीफा बेबस हो गए, उनके पास कोई उसका हल नहीं, आए मौला कायनात के पास, खुदा के शुक्र है कि इतना शऊर बाकी था, अगर हम नहीं जानते तो जानने वाले से पूछ लें, अभी यह जमाना नहीं आया था, आलिम घर बैठा रहे और हर इंसान न जानते हुए भी अपनी आए बोला कायनात के पास कि बहुत मुश्किल आ गई है, कैसे फैसला किया जाए, बताए थे उस जमाने में आज की जो है वो सहूलतें तो नहीं थी ना, डीएनए वाला टेस्ट तो था नहीं कि टेस्ट करके मालूम कर ले किसका क्या है, बोला कायनात बैठे थे, एक मुश्क हाथ उठाई और हाथ को मुट्ठी से गिराया, जितना आसान मेरे लिए मिट्टी को हाथ से गिराना है इससे ज्यादा आसान मेरे लिए यह फैसला करना है, गाली कैसे बदल ले लेगा, का दो बर्तन लाओ, दो बर्तन लाए गए, दोनों औरतों से कहा गया कि जो है मुसावी मकदार में बर्तन जो था एक ही अंदाज है एक ही पैमाने का, इसलिए अपना दूध निकालें वो अपना दूध निकालें, उसके बाद दोनों को तोला गया, एक यहां भारी एक यहां हल्का।
मौलाना का जिसका दूध भारी है वो है लड़के की मां, जिसका हल्का है वो है लड़की की मां, क्योंकि लड़के और लड़की की जरूरतें मिजाज के लिहाज से भी जुदा करना है और लगान में दोनों के जो है मिजाज को मद्देनजर रख करके रिस्क पर काम किया।
जो परवरदिगार इतना एहतमाम कर रहा है जिस्मानी सलाहियतों को परवान चढ़ाने का, क्या वो रूहानी सलाहियतों को परवान चढ़ाने का एहतमाम न करेगा? बताए कि नहीं कि तुम्हारी सलाहियतें परवान कैसे चढ़ी, कैसे हम अशरफुल मखलूकात बनेंगे, कैसे हम फरिश्तों से बदतर बन सकते हैं? अल्लाह ने उसका एहतमाम किया, 1,24,000 हम दिया, उसके बाद आइमा का सिलसिला उन तमाम मशक्कात और जो है मुसीबतों को बर्दाश्त करते हुए काहे के लिए था, इसीलिए लोग काहे के लिए अभी आए। हर जगह के पर है ना, युद्ध की हिम मोहम्मद किताब काहे के लिए आए थे, उन सलाहियतों को परवान चढ़ाने के लिए आए, शख्सियतों को अल्लाह ने भेजे, वो शख्सियतों ने अपने कौल के जरिए और अपने अमल के जरिए हमारी नमूना भी पेश किया और जबानी एतबार से भी बयान किया कि तुम किस तरह से इन सलाहियतों को परवान चढ़ा सकते हो। उसके बाद कुछ ट्रेनिंग का भी एहतमाम किया, कुछ तरबियत का भी एहतमाम किया, कुछ मौके हमारे लिए फराहम किए जिनके जरिए से हम सलाहियतों को परवान चढ़ा सकते हैं। ये नमाज क्या है? तरबियतदारी तो है, नमाज एक तरबियतदार है, हज क्या है? एक तरबियतदार है, रोजा क्या है? एक तरबियतदार है। अल्लाह ना रोजे का मोहताज है, ना नमाज का मोहताज है, ना हमारे हज का मोहताज है। नमाज है तो हमारे लिए, रोजा है तो हमारे लिए, हज है तो हमारे लिए, इन सब का मकसद उन सलाहियतों को परवान चढ़ाना है। कुछ महीने अल्लाह ने हमारे लिए फराहम कर दिए, कुछ अय्याम हमारे लिए फराहम कर दिए जहां पर हम भूले भटके इंसान भी आकर के अपनी सलाहियतों को जो है वो निखार सकते हैं, उन्हें परवान चढ़ा सकते हैं। रमजान का महीना इसी काम के लिए है, ये मुहर्रम और सफर की नेमत, ये अजादारी है इमाम हुसैन, ये मैगजीन। अब हम उसका गलत इस्तेमाल कर जाए अलग बात है, बजाय इसके कि हम उसमें अपनी सलाहियतों को परवान चढ़ाएं, सलाहियतों को उछलने का जरिया बना लें, वो हमारे अपनी में आती है, वरना खुदावंद आलम ने नेमतें फराहम की और वादें आप देखे असर होता भी है, एक टुकड़ा तो छोड़िए, लेकिन आमतौर से असर होता है, माह रमजान के गुनाहों की तादाद बहरहाल घट जाती है मुहर्रम और ये जो है सफर में। अलबत्ता हर एक का मुहर्रम अलग अलग है, किसी का मुहर्रम 2 महीने 8 दिन का होता है, किसी का मुहर्रम फकत 10 दिन का होता है, किसी का फकत आशूर का होता है, अलग अलग उसमें है, अलग अलग तरीके हैं, लेकिन बहरहाल जिसका जितने दिन का मुहर्रम हो यकीनन उतने दिन पर आमतौर से असर तो होता ही है, गुनाहों की तादाद गुनाहों की मकदार घट जाती है। बहुत सारी चीजें हैं हम जो हासिल करते हैं, तजकिए नफ्स के मैदान में कदम रख देते हैं, उन सलाहियतों को परवान चढ़ाने रखते हैं, सलाहियतें किसी हद तक परवान चढ़ती हैं। लेकिन अजीजों जो अहम नुकता कहना चाहता हूं वो ये है, हम इस बात से गाफिल हो जाते हैं जो हमने हासिल किया है जरूरी नहीं को बाकी भी रहे, हम आमतौर से मकरूर हो जाते हैं, ये भूल जाते हैं कि अगर अल्लाह ने इन सलाहियतों को परवान चढ़ाने का सिलसिला शुरू किया है तो हमें सलाहियतों से दूर करने वाला भी एक बैठा हुआ है। हम ये भूल जाते हैं एक डाकू है जो हमारी दौलत को छीन सकता है, हमारी हमने जो कुछ इन मजलिसों में अय्याम अज़ा में मुहर्रम में सफर में या माह रमज़ान में इन मौके पर जो कुछ हासिल किया और दौलत को लूटने वाला एक जो है लुटेरा भी मौजूद है जिसका नाम शैतान, इसका दावा इसका नारा है सब इज्जत का तेरी इज्जत के कसम लगो अजमाइन इल्ला इबादका मिनहुम अल-मुखलसीन, सिर्फ मुट्ठी भर जो मुखलस बनते हैं वो हमारी नसरत से बाहर हैं, वरना हम इन सबको बहकाने के लिए मौजूद हैं। इमाम जाफर सादिक अलैहि सलाम को अपने महरम असरार सहाबी बड़ा करीबी सहाबी इमाम का है अब्दुल्लाह इब्ने जुंदब, अब्दुल्लाह इब्ने जुंदब को मुखातब करके इसी नुक्ते की तरफ इशारा करते कि अब्दुल्लाह इब्ने जुंदब होशियार सरमाया कभी भी डूब सकता है, सरमाया कभी भी छीन सकता है। ये लोग सवाल होते हैं कि साहब हम क्या करें, हम न चाहते हैं गुनाह की वादी में चले जाते हैं, हम चाहते हैं कि हम अपने को ऐसा ही इंसान बनाए जैसा कि अल्लाह ने चाहा है, कोशिश के बावजूद नहीं हो पाता, मुश्किल कहां पेश आती है। वो इस हदीस में इमाम ने बड़ी अच्छी तरह से वादे किया है और किस तरह से उस मुश्किल से हम बच सकते हैं उसका हल भी पेश किया है। बीमारी भी है और इलाज भी है इसी हदीस में, बीमारी और इलाज। इमाम फरमाते हैं जब न जुलता या अब्दुल्ला लकद नसबा इब्लीस हबाइलहू फी दारिल गुरू। ए अब्दुल्ला ये होशियार रहो, शैतान ने इस पुर रेत दुनिया में, इस पुर फरेब दुनिया में शैतान ने अपने जाल फैला रखे हैं। लकद नसब हवाइलहू लकद नसबा इब्लीस हवाइलहू फी दारिल गुरू। इस पुर फरेब दुनिया में शैतान ने अपने जाल फैला रखे हैं। इसका निशाना कौन है, इसका टारगेट कौन है? ला यक्तबो फीहा इल्ला औलिया। शैतान ने जाल बिछाया है काफिरों के लिए नहीं बिछाया, यहूदियों के लिए नहीं बिछाया, ईसाइयों के लिए नहीं बिछाया है, हिंदुओं के लिए नहीं बिछाया है, दुश्मनान अहले बैत के लिए नहीं बिछाया है। ला यक्तबो फीहा इल्ला औलिया, इसका निशाना सिर्फ और सिर्फ हमारे मौलाई है। मौलाई महरूम ना हो जाए, हमारी जन्नत तो पक्की हो चुकी है। किताब ने कहा कि हमें तो एहसास दियोगे जन्नत तो हमारी मिल ही गई है, हम तो मजलिसों में फकत शुक्रिया अदा करने आते हैं, हम तो शुक्रिया अदा करने आते हैं कि आपने जन्नत दे दी हमें, जन्नत हमारी पक्की हो ही चुकी है, अब हमने कोई जन्नत छीन नहीं सकता है। सुने इमाम की हदीस, ला यक्तुलो फीहा इल्ला औलियाना। शैतान का टारगेट हमारे चाहने वाले हमारे मौलाइयों के सवाल कोई है ही नहीं। शैतान अपना टाइम बर्बाद नहीं करता, वो तो पहले ही से बैठे हुए हैं, उनको बैठा के क्या करेगा, बहकाना तो उन्हें जो राहिलात पे आ चुके हैं, राहिलात पे आने वाले जन्नत उनके हाथ पे निकल ना जाए। शुक्रिया तो अदा जरूर करें, मगर शुक्रिया के साथ साथ इस बात का एहसास भी रहे, एक लुटेरा है, एक डाकू है, इस गौहरे बेबहा को हमसे छीनना चाहता, उसकी हिफाजत करना है। ला यक्तुलो फीहा इल्ला औलियाना, उसका टारगेट अगर कोई है तो हमारे चाहने वाले हैं, हमारे शिया है, मौलाई है, मौलाई है कौन। इस हदीस में इमाम मौलाई की तारीफ बयान करते हैं, है कौन मौलाई, हर वो शब्द जो जबान से कह दे हम मौलाई को मौलाई हो गया, हमने बांट दिया कि हम मौलाई बड़ा वहाबी, ये हमें बांटने का हक है या जिसका सरमाया है वो बताएगा कौन मौलाई है कौन गैर मौलाई। बेफर्ज कीजिए आज के अमेरिका में पैसा बहुत बढ़ रहा है, 800 बिलियन और 700 बिलियन पैसा मिल ही रहा है। मैंने कहा मैं भी आया हुआ हिंदुस्तान में भी लग गया हूं, उनका कि हर आम ऐलान हो गया हुकूमत की तरफ से कि हर अमरीकी को $1,00,000 मिलेगा। सवाल मेरे मोहम्मद इक्तसादी बदहाली को नतीजा हो गया, हर अमरीकी को $1,00,000। मैंने कहा बहती गंगा से हम भी हाथ धो ले, उससे अच्छा मौका कहां मिलेगा, लाइन लेके हम भी खड़े हो गए, बारी हमारी कहां तो। मैंने कहा हम नहीं कर, मैं हम नहीं देगा सिर्फ आपका सबूत। मैंने कहा ये इंडियन पासपोर्ट, ये इंडियन पासपोर्ट हमारा सबूत है कि मैं अमरीकी हूं, कभी अमरीकी हो नहीं होता, आप कहने से क्या होता, मैं तो कहता हूं मैं अमरीकन, आप भी कहने का नहीं, ये फैसला हम करेंगे, जो दे रहा है फैसला उसे करना है, लेने वाला कभी भी तय नहीं करता है कि शरायत हमारे अंदर पाए जाते हैं या नहीं पाए। सवाल करेंगे मोहम्मद, जिसको जन्नत देना है, जिसको बहिश्त देना है, जो मालिक है बहिश्त में, वो फैसला
کہ اہل ہیں یا اہل نہیں. مولا نے اس حدیث میں پہلے تو بتایا کہ شیطان پیچھے پڑا ہے کس کے, یہ جو ہے مولائیوں کے. اس کے بعد مولائیوں کی تعریف بتائی ہے, پھر مولائیوں کو شیطان سے بچنے کا طریقہ بتایا. انشاءاللہ ان مجلسوں میں یہی مجھ سے پوچھا جائے تو آپ کا موضوع کیا ہے. ہمارے لیے واقعی موضوع بیان کرنا بڑا مشکل ہوتا ہے. ایک دفعہ موضوع تو دیکھ لیا جاتا ہے کہ موضوع یہ 10 دن پڑھیں گے, معلوم ہوا کہ 10 دن تک سب کچھ پڑھا گیا تھا بھائی موضوع کے. ہاں اگر موضوع ہے تو واقعی موضوع کے اوپر اگر موضوع ہی لکھنا چاہتے ہیں موضوع یہ لکھ لیا جائے گا. مولائیوں کی پہچان اور ان کی ذمہ داریاں, مولائی کی پہچان اور ان کی ذمہ داریاں. مولائی ہے کون؟ لقد جلت الآخرة في أعينهم حتى لا يريدون بها بدلا. کون ہے مولائی؟ نعرے لگائے ہیں زور سے مولائی. لقد جلت الآخرة في أعينهم, مولائی وہ ہے ان کی نگاہوں میں آخرت اتنی عظیم ہے کہ لا یریدون بہا بدلا, کہ وہ آخرت کو کسی چیز کے بدلے میں بیچنے کو تیار نہیں ہوتے ہیں. دنیا کی کتنی ہی دولت مل جائے, کیسا ہی عہدہ مل جائے, کتنی ہی سختیاں برداشت کرنا پڑے, نہ لالچ نہ دھمکی, نہ تھیلی نہ دھمکی, کوئی چیز انہیں بھی آخرت کے راستے پہ پیچھے بھی ہٹا سکتی ہے. لقد جلت الآخرة في أعينهم لا يريدون بها بدلا, آخرت کے بدلے میں کوئی چیز جو انہیں منظور نہیں ہے. آخرت دے دو, یہ لے لو, وہ ہمارے ساتھ ہوگا, وہ ہمارے ساتھ ہوگا. ہمیں کی حکومت کے بدلے میں آخرت کا سودا کر لے گا, وہ حسینی نہیں ہوگا. حسینی تو کہلانے والا وہی ہوتا ہے نا, لشکر کا سردار ہے مگر ٹھوکرا دیتا ہے. یہ کہہ دینا کہ جی جاب کا تقاضا ہے, کیا کرے, مشہور ہے بزنس تو چلا نہیں ہے, بزنس تو چلا نہیں ہے, بزنس تو چلانا ہی ہے. پھر آپ مولائی نہیں ہیں کیونکہ آپ نے سودا کر لیا آخرت کا اپنے جو ہے بزنس کے لیے, اپنی جاب کے لیے, اپنے دوستوں کے لیے. سوسائٹی میں تو رہنا ہی ہے بھائی, خواہی نہ چلے رسوا ہمرنگ جماعت سو. اگر آپ دلیل نہیں ہونا چاہتے تو سب کر رہے واقعی کر رہے, تو آپ مولائی نہیں ہے. لقد جلت الآخرة في أعينهم حتى لا يريدون بها بدلا, مولائی وہ ہے. انما كانت الدنيا في أعينهم بمنزلة الشجاع الألقم والعدو الأجم. ہمارے چاہنے والے وہ ہیں, ہر مولائی وہ ہے. آخرت ان کی نگاہ میں اتنی عظیم کہ آخرت کے بدلے میں کوئی چیز لینے کو تیار نہیں, گلے سے لگائے گھوم رہے آخرت کو. آخرت اسے جدا نہیں ہو سکتی, اور دنیا ان کی نگاہ میں کیا حیثیت رکھتی ہے. وہ انما كانت الدنيا عندهم بمنزلة الشجاع الألقم والعدو الأعجم. دنیا ان کی نگاہ میں اس خوبصورت سانپ کی مانند ہے جو صحرا میں ہوتا ہے. شجاع الألقم اس سانپ کو کہا جاتا ہے جو صحراؤں میں دم کے بل کھڑا ہو جاتا ہے, دور سے دیکھنے والا سمجھتا ہے بڑی خوبصورت تکڑی ہے, جب اسے حاصل کرنے کے لیے قریب آتا ہے تو ڈس ڈس لیتا ہے وہ سانپ. اسے کہتے ہیں شجاع الألقم. دنیا ان کی نگاہوں میں شجاع الألقم ہے, جب اس کے قریب جائیں گے تو کتنا احتیاط سے جائیں گے. والعدو بالآجم, دشمن دو طرح کے ہوتے ہیں. یہ دشمن تو وہ ہوتا ہے جس سے اگر آپ یہ کہ مذاکرہ کریں گے تو اس کے قدم کے بات آ جائے گی, ڈائلاگ اگر اس سے ہوگا, اس سے بات چیت اگر ہوگی تو عقل کی باتیں اس کی سمجھ میں آتی ہیں. اگر وہ آپ کا دشمن ہے اس لیے ہے کہ اس کے سمجھ میں نہیں آتا. لیکن ایک دشمن وہ ہوتا ہے, آپ کتنی ہی عقلی دلیلیں دے دیں, آپ کتنی ہی حق کی باتیں اس کے سامنے رکھ دیں, اس کے سمجھ میں کچھ آتا ہی نہیں ہے سوائے اپنے فائدے کے. امام فرماتے ہیں کہ دنیا ان کی نگاہ میں اس عدو آجم کے مانند ہے جسے کتنی ہی دلیلیں دے دو, کیسے ہی سمجھاؤ, ان کی سمجھ میں کچھ آتا ہی نہیں ہے. ایسے دشمن کے سامنے انسان ہتھیار نہیں ڈالتا ہے, جب اس کے قریب جاتا ہے تو بڑا چوکنا رہتا ہے, بڑا ہوشیار رہتا ہے, بے وقوف بن کے اس کے سامنے نہیں جاتا. تو وہی حال ان کا دنیا کا ہے. دنیا میں تو رہتے ہیں لیکن رہتے ہیں بہت چوکنا رہتے ہیں, بہت ہوشیار رہتے ہیں. کئی دنیا انہیں فریب نہ دیتے. ہمارے فریب کھا جانے کی وجہ یہی ہے ہم تو آنکھ بند کر کے اس پر بھروسہ کر لیتے ہیں نا, آنکھ بند کر کے وہاں پر جیتے ہیں. اگر ایک ایک قدم پھونک پھونک کر کے ہم آئیں, آہ آہ قلوب خشیت نورا, کیا کہنا ہے ان دنوں کا جو نور سے لبریز تھے. انسو باللہ واستوحشو ممن واستوحشو مما استعنس به المترفون, یہ اللہ سے مانوس ہیں, یہ اللہ سے مانوس ہیں اور ان تمام چیزوں سے وحشت زدہ رہتے ہیں جس سے دنیا پرست مانوس ہے. انس بڑی عجیب سی چیز ہے. ایک ہوتی ہے ذمہ داری اور فریضہ. ایک چیز آپ کے اوپر فرض ہے, اس فریضے کو انجام دینے کے لیے آپ کو کام انجام دے رہے ہیں. اور ایک دفعہ نہیں, فریضہ اور رضا نہیں ہے, ہم اس سے مانوس ہے, عشق ہے کبھی اس سے. ذمہ داری نبیوں پھر بھی جائیں گے کہ ادھر بڑا باپ نے جانا ہے, ہم کیا کرے, برفباری بھی ہے, یہ تو کیا کرے بھائی, فریضہ ہے, ان کی ہمت ہو گئی, جانا تو ہے ہی. ہمارے لیے نماز کیا ہے؟ فریضہ ہے نا. آج اعلان کر دیا جائے امام زمانہ کا کوئی توقعی آ جائے کہ جی مرزا کے پاس آج سے شیعوں کے لیے رمضان معاف, پہلی رمضان کو یہ پیغام آ جائے کہ رمضان کا روزہ معاف, اب یہ پہلی شوال کو نہیں ہوگی, وہ نہیں ہوگا. کہ باتیں ہیں ہم سے جو ہم اپنی بات کرتے ہیں آپ کی بھی دل سے پوچھے, ہم نماز سے محبت رکھتے ہیں, عشق ہے ہمیں نماز سے, ایک بوجھ ہے روزہ ہمارے لیے کیا ہے؟ ہمارے چاہنے والے وہ ہیں جو اللہ اس کے قوانین سے مانوس ہیں. انسان کو جس سے انسیت ہوتی ہے اسے جدائی آسانی سے برداشت نہیں ہوتی ہے. رخصت کے وقت اتنا بے چین ہوتے ہیں اس سے جو ہے جدا ہونا پڑا. ماں اپنے بیٹے سے مانوس ہے, بیٹا ماں سے مانوس ہے. جب ماں اور بیٹے جدا ہوتے ہیں کتنا شاپ ہوتا ہے, کتنا گرا گزرتا ہے ان کے لیے جدا ہونا. جنہیں محبت ہوتی ہے وہ جب انہیں اس سے الگ کیا جاتا ہے تو انہیں جو ہے شاپ گزرتا ہے, اور جو ذمہ داری سمجھتے ہیں جب اس کی طرف جانا شاپ گزرتا ہے. ہمیں مصلے پر لایا جاتا ہے, کچھ شخصیتیں تھیں جنہیں مصلے سے زبردستی اٹھایا جاتا تھا. ہم سنوارے گی اتنا مشکل, اور ایک کچھ اپنی تاہا ماندرنا لے کر قرآن و تسپا یا ایوہ المدمیر یا ایوہ المدستیر گائے قم اللہ اللہ قلیلہ. ارے میرے حقیق اس نابی کا معاملہ پڑھ رہے, کچھ آرام تو کر لے. ہمیں زبردستی بستر سے اٹھایا جاتا ہے, انہیں زبردستی بستر پہ بھیجا جاتا ہے. انہیں عشق ہے. ہماری عید پہلی شوال کو ہوتی ہے, ان کی عید رمضان میں ہوتی ہے. آپ پڑھیں چوتھے امام میں جب یہ جو ہے بدائے ماہ رمضان کی دعا ہے نا, جب رمضان جا رہا ہے اس دعا کو پڑھیں, شاء اللہ پڑھتے ہی ہوں گے آخر ماہ رمضان میں, اس کو ترجمے کے ساتھ اگر پڑھیں اور دیکھیں کیسے رو رو کے امام رخصت کر رہے ہیں. عید اکبر انہوں اسے سارا دینا السلام علیکم یا عید اللہ اکبر. اچھا مزے کی بات ہے, ہم جب دعائیں پڑھتے ہیں عید کی نماز میں تو کیا کہتے ہیں, وَجَعَلْتَهُ لِلْمُسْلِمِينَ عِيدًا وَلِمُحَمَّدٍ وَآلِ مُحَمَّدٍ ذُخْرًا وَشَرَفًا وَكَرَامَةً وَمَدِينَةً. ہم خود بھی کہتے ہیں پالنے والے اس دن کا واسطہ جو مسلمانوں کے لیے عید ہے, اہل بیت کے لیے نہیں. ان کے لیے جو ذخیرہ ہے شرف اور کرامت کا دن ہے عید کا دن. خوشی اور عید کا دن تو ہمارے لیے ہے کیونکہ ہم مانوس نہیں تھے روزے سے, مانوس نہیں تھے رمضان سے. عزیزو امام حسین نے شب عاشور جناب عباس سے کیا کہا تھا؟ کیا کہا تھا؟ بھائی عباس ایک شب کی مہلت دے دو. جملہ تھا کہے کہ نماز پڑھنے کے لیے, اس نے کیا کہا ہے؟ انی احب الصلاۃ, انی احب الصلاۃ. یہ واجب نمازیں حسین نہیں پڑھنا چاہ رہے, یہ فریضے والی نماز حسین نہیں پڑھنا چاہ رہے. مجھے عشق ہے نماز سے, مجھے محبت ہے نماز سے, میں فریضہ نہیں سمجھتا نماز کو، اگر فریضہ ہٹا بھی لیا جائے پھر بھی حنیفہ نماز نہ چھوڑے گا۔
انی احب الصلاۃ، مجھے عشق ہے نماز سے، مجھے محبت ہے نماز سے۔ یہی وجہ ہے حسین نے طرح طرح کے نماز پڑھتے والا کے بنا شب عاشور، جبکہ بچوں کی لتش لتش کی سدائیں کانوں میں آ رہی، حسین جلتی ہوئی زمین پر مصروف عبادت۔ صبح عاشور، کس طرح سے حسین نے نماز ادا کی ہے۔ ظہر عاشور، جب نماز کا وقت آتا ہے، اس امامہ سجادی جب آگے بڑھ کے کہتے ہیں، آگے بڑھ کے جب کہتے ہیں کہ مولا نماز کا وقت ہے، امام کہتے کہ جعلک اللہ من المصلین ذکرت الصلاۃ یا ذکرت الصلاۃ، دونوں تعبیریں آئی ہیں، اللہ تمہیں نماز گزاروں میں شمار کرے، تم نے نماز کو یاد کیا یا تم نے نماز کی یاد دلائی، تمہیں نماز کی یاد دلائی، ہاں نماز کا وقت آ گیا ہے، مہلت مانگی جاتی ہے، مہلت نہیں ملتی۔ حسین کہتے ہیں تمہاری مہلت کے محتاج نہیں، کس طرح سے حسین نے نماز پڑھی، یہ نماز حسین نے پڑھی ہے۔ حسین تکبیرۃ الاحرام کہہ کر کے، کچھ لوگ حسین کے پیچھے کھڑے ہوئے ہیں اور دو ہیں جو حسین کے بھی آگے کھڑے ہیں، تو حسین کے آگے کھڑے، حسین نماز پڑھتے جا رہے ہیں، تیر آ رہے ہیں اور حسین کے دونوں جانباز تیر کو اس طرح سے روکتے ہیں کوئی تیر حسین کی طرف نہ جانے پائے۔ ڈھال پہ روک سکتا ہے ڈھال پہ روکتے ہیں، جو ڈھال سے نہ رکا اسے اپنے ہاتھ پہ روکتے ہیں، اگر تیر اوپر چلا گیا اسے اپنی پیشانی پہ روک رہے ہیں۔ اس طرح سے حسین نے نماز پڑھی ہے، ایک تیر بھی حسین کو نظر نہیں پایا۔ ادھر حسین نے کہا السلام علیکم ورحمۃ اللہ وبرکاتہ، ادھر سے سعید کی آواز آتی ہے السلام علیکم ورحمۃ اللہ، مولا آپ کو ہمارا سلام۔ حسین اپنے چار والد صحابی کے سرحدے پہنچتے ہیں، پہنچنے کے بعد سعید کے پاس امام کو دیکھنے کے بعد ایک جملہ کہتے ہیں یا مولا، اے مولا ہم نے اپنے وعدے کو پورا کیا یا نہیں کیا۔ یہ حسین کی نماز تھی جو ظہر کے وقت میں پڑھی ہے، ابھی آخری نماز حسین نے عصر کی نماز کس طرح سے پڑھی ہے، اے سر اپنے اختیار سے سجدے میں گیا تو تھا مگر اپنے اختیار سے اٹھا نہیں، جب اٹھا تو لوگ بھی پر بلند ہو کر کے حسین سے سر اٹھا ہے، اس طرح سے نماز پڑھی ہے۔ یہ تو حسین کی نماز تھی جو عصر کے وقت تمام ہو گئی، لیکن اس کے بعد حسین کی بہن زینب نے کس طرح سے نماز پڑھی، حسین کی بہن زینب کی نماز پورے قافلے کی، پورے قافلے کی قیادت ہے جناب زینب کے سپرد، اس کے باوجود بھی جناب زینب کا عالم یہ ہے کہ مقیم نہ صرف یہ کہ اپنی واجب نمازیں پڑھ رہی ہیں بلکہ نوافل کو بھی جناب زینب ترک نہیں کرتی ہے۔ امام حسین نے کہا تھا تب وقت آتے بہن زینب دیکھو اپنی نماز نافلہ ہے مجھے فراموش مت کرنا، جب نماز عشاء پڑھتا تو مجھے فراموش نہ کرنا۔ زینب نماز پڑھ رہی ہے تو میں امام سجاد کی نظر جناب زینب پہ پڑتی ہے، کیا دیکھا کہ پھوپھی بیٹھ کر کے نماز پڑھ رہی ہے، ایک دفعہ خطاب کرتے پھوپھی اما آپ عالمہ زینب معلمہ ہیں، پھوپھی اما آپ کو بتانے یا دکھانے کی ضرورت تو نہیں ہے، لیکن پھوپھی اما کہہ لگا رہ بھی نہیں سکتا، پھوپھی ارے نماز کھڑے ہو کر کے پڑھی جاتی ہے بیٹھتی نہیں۔ ایک دفعہ زینب کہتی ہاں بیٹا سجاد تم نے سچ کہا، لیکن بیٹا یزید کے ہاں جو کھانا پانی آتا ہے اتنا کم ہوتا ہے، بچے بھوکے رہ جاتے ہیں، زینب اپنے حصے کا کھانا اور پانی بچوں کے حوالے کر دیتی ہے، اے بیٹا ارے بھوکے رہتے رہتے زینب اتنی کمزور ہو گئی ہے کہ اب زینب نے کھڑے ہو کر کے نماز نہیں پڑھی جاتی۔ اللہ لعنت اللہ علی قوم الظالمین وسيعلم الذين ظلموا اي منقلب ينقلبون۔ بار الہ واسطہ ہے محمد والے محمد کا، ہماری مختصر سی عبادت کو قبول فرما، بار الہ خطے میں رہے تھے بھار کے جو مومن و مومنات جہاں کہیں بھی ہوں ان کو اپنے حفظ و امان میں رکھ، ماننے والے واسطہ ہے محمد والے محمد کا، ہمیں اسلامی تعلیمات کو سمجھ کے عمل کرنے کی توفیق عطا فرما، ارے الہ ہمارے دلوں میں اہل بیت کی محبت زندگی میں اضافہ فرما، ہمیں ان کے نقش قدم سے چلنے کی توفیق عنایت فرما، ارے الہ مولائیوں کی جو صفات ہمارے تمام نے بیان کی ہے ہمیں توفیق عنایت فرما کہ ہم ان شرائط کے اوپر پورے اتر سکیں، ان صفات کو اپنی زندگی میں اپنا سکیں، ارے الہ واسطہ ہے محمد و آل محمد کا، جو بیمار ہیں انہیں شفائے کاملہ عنایت فرما، جو مقروض ہیں ان کے قرضوں کو ادا فرما، پریشان حال ہیں ان کی پریشانی کو دور فرما، جو لا ولد ہیں انہیں نیک اولاد عنایت فرما، بار الہ واسطہ ہے محمد و آل محمد کا امام زمانہ کے حضور میں جانی، بار الہ مسلمانوں کو اپنے حفظ و امان میں پالنے والے اسلام دشمنوں کو نیست و نابود فرما، امام زمانہ کا ظہور جب ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں تعلق رکھیں، اللهم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره، درخواست ایک سورہ فاتحہ کی بہوں سید نور الحسن جعفری ابن سید محمد حسن جعفری.